अभिवादन। मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म रमेश प्रसाद तिमल सिन्हा, साथमा हुनुहुन्छ विशालजीत पालिखे। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले काठमाडौँमा तयार पारेको हो। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम हरेक आइतबार बिहान 8:15 जाँदा रेडियो नेपालबाट प्रसारण हुन्छ। रेडियो नेपालका विभिन्न ठाउँबाट मिडियम वेभ प्रसारणका साथसाथै देशका विभिन्न क्षेत्रमा रहेका रेडियो नेपालका आफ्नै एफएम स्टेशन 98, 100 र 103 MHz पनि यो कार्यक्रम प्रसारण हुन्छ। त्यसै गरी मानव अधिकार शिक्षा रेडियो कार्यक्रम संखुवा सभाको पाखरीवास एफएमबाट आइतबार साँझ 6:30 र कास्कीको रेडियो राइट्स 105.3 MHz आइतबार बिहान 8:15 प्रसारण हुन्छ। यो कार्यक्रम रेडियो नेपालको वेबसाइट www.radionepal.gov.np बाट पनि आइतबार बिहान 8:15 विश्वका जुनसुकै स्थानबाट पनि सुन्न सक्नुहुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी संसारका जुनसुकै स्थानमा पनि चाहेका बेला सुन्न सक्नुहुन्छ। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम www.nepalmediaonline.com मा पनि पाएक पर्ने समयमा सुन्न र डाउनलोड समेत गर्न सक्नुहुन्छ। कार्यक्रमका बारेमा www.facebook.com/insecradio गरी नियमित जानकारी लिन तथा सोही पेजमा प्रतिक्रिया जनाउन समेत सक्नुहुन्छ। हाम्रो फेसबुक पेजमा गएर दिइएको लिंक मार्फत पनि मानव अधिकार शिक्षा रेडियो कार्यक्रम सुन्न सक्नुहुन्छ। सूचनाको शक्ति अथाह छ। सूचनाले मानिसलाई सभ्यता सिकाउँछ। सूचनाले नै मानिसलाई जानकारी प्राप्त हुन्छ। त्यसैले सूचनाको हक लोकतन्त्र र मानव अधिकारका लागि महत्वपूर्ण मानिन्छ। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा सूचना दिने लिने कार्यले नागरिकलाई शक्तिशाली बनाउँछ। लोकतन्त्र भनेकै नागरिकको शक्ति हो। सरकारी तथा सार्वजनिक महत्वका सबै निकायले आफूले गरेका काम कारवाहीलाई पारदर्शी बनाउनु आवश्यक छ। झन खर्च वर्षको हिसाबलाई त निकै महत्वका साथ हेरिरहेका हुन्छन् नागरिकले। यस्ता हिसाब किताब र काम कारवाहीका बारेमा सम्बन्धित निकायमा गएर सोधखोज गर्नुपर्छ। यो नागरिकको कर्तव्य पनि हो। आजको कार्यक्रममा हामीले राष्ट्रिय सूचना आयोगकी सदस्य यशोदा तिम्सिनासँग कुराकानी गरेका छौं। कार्यक्रममा मनोज गजरेलको प्रस्तुति मानव अधिकार नाट्य श्रृंखला धरती आकाश र मानव अधिकार सामान्ययान प्रस्तुत गर्छौ। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहोला। कार्यक्रम शुरू गरौं सूचनाको हकका सम्बन्धमा राष्ट्रिय सूचना आयोगकी सदस्य यशोदा तिम्सिनासँग गरिएको कुराकानी।
संविधानले त 47 सालदेखि नै कहीँ न कहीँ यसलाई समेट्दै आएछ हेर्दाखेरि। तर पछिल्लो समय चाहिँ जब 64 सालमा ऐन आयो त्यस पछाडि अलिकति यो सघन रूपमा बाहिर आयो। त्यस हिसाबले गर्दा करिब 8 वर्ष उमेर यो आफैमा पनि परिपक्व होइन एकातिर। अर्कातिर चाहिँ आफ्नो हक अधिकार प्रति चाहिँ सर्वसाधारणको चेतना वृद्धि पनि भएन। हामीले जसरी लोकतन्त्र ल्यायौं 7 सालदेखि 73 सालसम्मको यो संक्रमणकाल, यो व्यथिति, यो अप्ठ्यारो, सधैँभरिको यो अस्थिरता हुनुमा कहीँ न कहीँ मलाई जनताको चेतना चाहिँ स्तर वृद्धि नभएर हो भन्ने अहिले आयोगमा आएपछि चाहिँ त्यो ठम्याई मेरो रहिरहेछ अहिले चाहिँ। किनभने हरेक कुरामा चासो राखिदिए पो सुशासन कायम हुन्छ, जवाबदेहिता कायम हुन्छ र पारदर्शिता हुन्छ। जनताले चाहिँ जे गरिदिए पनि चुप लागेर बस्ने, ऊ सचेत नभइदिँदा चाहिँ सबै कुरा त आखिर लोकतन्त्रमा जनताका निम्ति गरिएको हो। अब तिनै जनताले चाहिँ आफ्नो हक अधिकार के हो भनेर प्रश्न नगर्ने र जवाफ नखोज्दाखेरि चाहिँ यो अप्ठ्यारोमा हामी छौं भन्ने लाग्छ। तैपनि पछिल्लो समय करिब यो 20 महिनाको अवधिमा 3 जना आयुक्तले भिजिट गरेका जिल्ला हेर्दा त्यस मानेमा चाहिँ अब कहीँ न कहीँ अलिकति चेतना भर्ने काम हामीले प्रयास गरेका छौं र जिल्लाका सिडिओहरूलाई चाहिँ हामीले प्रयोग गर्ने अख्तियारी, हामीले प्रयोग गर्ने कानूनको अख्तियारी सिडिओलाई दिएर 3-3 महिनामा प्रोएक्टिभ डिस्क्लोजर गर्न, सार्वजनिक विवरण के काम गरेको हो, कसो गर्ने बिस्बुदैछ कानूनले दिएको, दोस्रो चाहिँ सूचना अधिकारी तोक्न र कुन किसिमका सूचना माग्न आए, कसरी दियो, त्यसको अध्यावधिक विवरण राख्न र राष्ट्रिय सूचना आयोगलाई चाहिँ त्यसको जानकारी गराउन भनेर सिडिओलाई हामीले अख्तियारी दिएछौं। त्यस हिसाबले अब अलिकति केही परिवर्तन त आउला, तर पनि फेरि तपाईँकै प्रश्नमा फर्किँदाखेरि जनता चाहिँ जति यो आफ्नो मौलिक हकमा सचेत हुन पर्थ्यो त्यो नभएको सत्य हो।
एकातिर नागरिकहरू सचेत नहुने, अर्कातिर सूचना प्रवाह गर्ने निकायहरू पनि त्यति धेरै उत्तरदायी नभएको भन्ने गुनासो छ नि।
हो, निश्चय नै हो। यसमा चाहिँ के कुराले काम गरेछ भन्नुहुन्छ भने, एक त हाम्रो जुन संस्कृतिमा हामी हुर्क्यौं लुकाउन पर्ने संस्कृति त्यसले काम गरेको छ। दोस्रो चाहिँ अध्ययारोमा निर्णय गर्ने, थोरै संख्यामा बसेर गर्ने र त्यसलाई धेरैमा नपुर्याउने हाम्रो बानी त्यसले काम गरेको छ। र तेस्रो चाहिँ अधिकांश यो सार्वजनिक निकायका पदाधिकारी या त्यहाँ काम गर्नेहरूले यो मैले गरेको कामको जानकारी बढी भन्दा बढी दियो भने मैले काम गरेको यसको त विज्ञापन हुन्छ, सित्तैमा मैले चाहिँ काम गरेको रहेछु भन्ने थाहा पाउँछन्, यो दिन पर्छ भन्ने चेतना पनि छैन। काम नै नगर्या त होइन नि, पक्कै केही मान्छेले नगर्या होला, केही मान्छेले बदमाशी गर्या होला, तर अधिकांशले त राम्रै गरेका छन्, कामै गरेका छन्। भनेपछि त्यो गरेको चिज बाहिर लाँदा त नोक्सानी कतैबाट पनि छैन। त्यो चेतना फेरि सार्वजनिक निकायका पदाधिकारी अथवा यहाँले भने जस्तो सूचना उत्पादन गर्ने र सूचना दिनुपर्नेमा पनि त्यो स्तरको चेतना नआएको, यो सूचना भन्ने चाहिँ जनताको नाश हो, जनतालाई नै यो फर्काउनु पर्छ। आखिर सिभिल सर्भेन्ट भनेको त अङ्ग्रेजीमा पो सिभिल सर्भेन्ट, नेपालीमा त जनताको नोकर होइन र नोकर भनेको हाम्रो जस्तो समाजमा त मालिकले अराएको तेर्ने त्यो भनेको जनता मालिक, भनेपछि त सेवक भएन नि त सार्वजनिक निकायमा बस्नेहरू, भनेपछि त यो त जनताको नासो जनतालाई फर्काउनु पर्छ भन्नेको कुराको चेतना हुँदो हो त, त्यो पनि उनले सजिलै दिन्थे होला। एकातिर दिनुपर्नेले नदिने, अर्कातिर माग्नुपर्नेले नमाग्ने, भनेपछि बीचमा त ठूलो खाडल भयो। त्यसले गर्दा चाहिँ लिने दिने संस्कृतिको पनि विकास हुन सकेका छैन।
तपाईँको भाषामा मालिकले काम पनि अराउन सकेनन् र नोकरले काम पनि गर्न सकेन,
मालिकले चाहिँ अराउन सकेनन्, नोकरले चाहिँ येन किन प्रकारले गरेका छन् तँ गरेको देखाउन पनि जानेनन्। पुरै नगरी त खान पा हुँदैन नि, नोकरले त केही न केही त गर्न पर्यो, अलिकति त मालिकको नुनको सोझो कहीँ न कहीँ त गर्न पर्यो नि, त्यो त गरेछ, त्यति देखाउन पनि जानेनन्। फेरि
सूचनाको हक पाउँदा र नपाउँदा चाहिँ आम सर्वसाधारण नागरिकलाई फरक के पर्छ?
यति विहङ्गम प्रश्न गर्नुभयो, हेर्नु यसको जवाफ जसरी दिए पनि हुन्छ। हाम्रो जस्तो देश जहाँ अहिले भ्रष्टाचार गर्नेहरूमा संसारमा हाम्रो रोल नम्बर 130 छ, त्यसले के देखाउँछ त भन्दा व्यथिति त भइरहेको छ। यदि जनताले सामान्य उदाहरण यहाँलाई म दिउँ, आफ्नो घर अगाडि बन्दै गरेको सड़क या कुनै पनि सार्वजनिक केही बन्दैछ भने, पुल पुलेसा अथवा स्कूल अथवा जे बन्दैछ भने, त्यहाँ चाहिँ यसको ठेकेदार को हो, कहिलेसम्ममा यो निर्माण सम्पन्न हुन्छ, के तत्व राखेर यो बनाइन्छ, यसको मूल्य कति छ, कसले कति पाउँछन् भनेर जनताले सोधिदिने हो भने त्यो व्यतिथिमा त पक्कै कमी आउँथ्यो नि त। त्यो अधिकार त जनतालाई छ, त्यो हरेक जान्ने अधिकार जनतालाई छ। जम्मा पाँचवटा कुरा जान्न पाइँदैन भनेको छ ऐनले, त्यो बाहेक सबै कुरा जान्ने जनतालाई हक छ। ती पाँचवटा के भन्ने यहाँलाई लाग्छ भने, एउटा चाहिँ अन्तर्राष्ट्रिय सम्बन्धमा खलल पार्ने कुरा माग्नु परेन, त्यो किन चाहियो जनतालाई अहिले? एउटा मौद्रिक नीति बारे चाहिँ के स्थिति छ, राष्ट्र ब्याङ्कमा कति थैला सुन, कति चाँदी, कति पैसा कता फर्काएर राखेको छ भने कुन चाहिँ जनतालाई चासो, त्यो सोध्न पाइएन। ब्याङ्किङ सम्बन्धी नीति नियमहरू चाहिँ जुन गोप्य हुन्छन् त्यो सोध्न पाइएन। र हाम्रो जुन सद्भावपूर्ण समाज छ त्यसमा खलल पार्ने किसिमका गतिविधि त्यस्ता चाहिँ जानकारी माग्न या त्यो गर्न पाइएन। बाँकी सबै कुरा चाहिँ गर्न पाइन्छ भनिदिएको छ कानूनले, त्यो पनि 30 वर्षसम्म मात्रै पाइँदैन। ती किसिमका सूचना पनि वर्गीकरण गर्नुपर्छ, मुख्य सचिवको संयोजकत्वमा चाहिँ एउटा कमिटी हुन्छ, त्यसले वर्गीकरण गरेर त्यसलाई चाहिँ 10 वर्षमा, 15मा, 20मा, 25मा, 30 भित्र कहिले चाहिँ सार्वजनिक गर्नपर्ने हो त्यो गर्नपर्छ भनेको छ कानूनले। भनेपछि सबै कुरा जान्न पाउने हक हुँदा हुँदै पनि तपाईँ चाहिँ मानिलिउ मेरो केही हकै छैन जस्तो गरेर पुरै चाहिँ जनता विमुख भएपछि चाहिँ यो दिने र लिने बीचको खाडल चाहिँ अझ बढ्दो छ।
यो सूचनाको हकको कुरा गर्दाखेरि प्राय जसो यो सूचनाको हक पत्रकारसँग जोडिएको छ भन्ने गलत बुझाइ छ, यो बुझाइलाई सही बुझाइ ल्याउनको लागि सूचना आयोगले के गरिरहेको छ, के गर्छ?
मूलत गलत बुझाइ पनि होइन, के बुझाइ हो भन्नुहुन्छ भने कुल जनसंख्याको 10% जनताले पनि यो मेरो मौलिक हक हो, मैले सबै कुरा जान्न पाउँछु। संविधानको धारा 27 आफ्नो विषयमा सबै कुरा, व्यक्तिगत जानकारी सबै र सार्वजनिक सरकारका प्राय सबै विषयमा चाहिँ मैले जानकारी राख्न पाउँछु भन्ने कुरा जनताले जानेका छैनन्। उसो भए के गर्ने त भन्दा मीडिया चाहिँ माध्यम हुन्छ, उनले आफू माध्यम बनेर जनता कहाँ सूचना पुर्याइदिन्छन्। त्यस हिसाबले चाहिँ यो पत्रकारको हो कि भन्ने कहीँ कतै कसैलाई लागेको छ भने ठिकै छ, गलत त भएको छैन, किनभने उता जनता सचेत छैनन्। तिनलाई बुझाउनका निम्ति पत्रकारले चाहिँ माध्यम बनेर उनका निम्ति आएको होइन, जनताकै निम्ति हो।
र एउटा गाउँमा दुःखजिलो गरेर बसेको एकजना कृषक, कोही सर्वसाधारण नागरिक, आफ्नो अधिकार थाहा पाउनको लागि कहाँ जानुपर्छ उसलाई थाहा नहुन सक्छ। तपाईँ यो कार्यक्रम मार्फत भनिदिनुहोस् कि सूचना कहाँ गएपछि र कसरी लिने, प्रक्रियाको बारेमा अलिकति जानकारी।
एउटा चाहिँ मूलत आफूलाई लागेको कुनै पनि कुरा भन्न जाने भनेको सम्बन्धित निकाय, कृषिको भए कृषिमा जान पर्यो, स्वास्थ्य भए स्वास्थ्यमा, शिक्षा भए शिक्षामा, यतिसम्म रहेछ अहिले हेर्नु 73 प्रकारका औषधि राज्यले जनतालाई सित्तैमा बाँड्दो रहेछ। के जनतालाई थाहा छ यो कुरा? हामी सचेत भनिएकालाई त थाहा छैन भनेपछि गाउँका जनताले त्यो कसरी लिएर? किसानलाई अहिले राम्रो किसिमको गोठ बनाउन राज्यले पैसा दिँदो रहेछ, के लाग्छ तपाईँलाई? त्यो गोठ बनाउनेले पैसा पाउँछ? अब पाँचवटा घर बनाउनेले गोठ बनाउने पैसा लिन्छ भने यो देशमा गोठ कहिले उन्नत हुनु र देश कहिले समृद्ध हुनु? यी अनेका अनेक उदाहरण छन्। हेर्नु, महिलाका नाममा राज्यले विकास बजेटको 21% छुट्याउँछ, त्यो भनेको खर्बमा हुन्छ बजेट। के महिलाले त्यो बजेट चाहिँ प्रयोग गर्छन् त? के त्यो स्तरको चेतना छ त? त्यो जानकारी छ त? यी यस्ता कुरा गर्न थाल्यो भने हेर्नु, अनेका अनेक चाहिने सुविधा छन्। सुविधा कहाँ पुगे भन्ने, राज्यले खालि के गरिदियो भन्दा प्रावधान बनाइदियो, अनुगमन गरिदिएन। आफूले बनाएको नीति नियम कार्यान्वयन भएको छ कि छैन, जसका निम्ति त्यो बनाइएको हो त्यहाँ पुग्यो कि पुगेन, र त्यो यदि पुगेको छैन भने कसका कारण पुगेन भनेर खोजी नीति बनाउने संयन्त्र बनाइदिएन। त्यसो हुँदा राज्य चाहिने केमा ढुक्क छ भन्दा कानून बनाएकै छ, नीति नियम बनाएकै छ, जनतालाई सब्सिडी दिएकै छ, उनलाई चाहिँ सेवा सुविधा पछाडि परेको वर्ग क्षेत्रलाई पनि दिएकै छ, लैंगिक रूपमा पनि दिएकै छ। त्यसो हुँदा त त्यो त जाँदैछ, वारवार खाँदैछन् होला नि भन्ने राज्यको सोच होला भन्ने म ठान्छु। त्यो एकदमै गलत हो। त्यो गलत राज्यको सोचले गर्दाखेरि चाहिँ जे चीज बनाइए जसका निम्ति भनेर त्यो त्यहाँ पुगेन। त्यो किन पुगेन भन्दा उसलाई थाहै छैन, थाहा पाउनु पर्यो नि त उसले। र थाहा दिने संयन्त्र के हुन सक्छ भन्ने जुन तपाईँको प्रश्न छ, त्यसमा चाहिँ सबभन्दा उपयुक्त माध्यम भनेको रेडियो हो। रेडियो चाहिँ नपढ्नेले सुन्न सक्छ, काम गर्दा गर्दै सुन्न सक्छ, महँगो हुँदैन, बिजुली चाहिँदैन, पहाड़मा भित्तामा जहाँ पनि पुग्ने भनेको रेडियो हो। किसानको, अपाङ्गको, शिक्षामा, स्वास्थ्यमा धेरै धेरै बजेट जहाँ जहाँ छ तिनको बारेमा पनि प्रोग्राम बनाएर बाँड्न पाएदेखि चाहिँ त्यहाँ थाहा पाउँथे, थाहा पाएपछि सोध्न आउँथे। सबैलाई घर घरमा के थाहा पाउनु पर्यो भन्दा 73 प्रकारका औषधि मलाई राज्यले सित्तैमा दिँदो रहेछ भन्ने थाहा पाएन मान्छे माग्न जाने हो, उसलाई थाहै छैन भनेपछि कसरी माग्न जाओस्? त्यसो हुँदा चाहिँ त्यो जान्नलाई अहिलेलाई सबभन्दा सजिलो माध्यम चाहिँ रेडियो, स्थानीय रेडियोहरू हुन सक्छन् भन्ने हाम्रो बुझाइ छ। किसानको, अपाङ्गको, अनि स्वास्थ्यमा, शिक्षामा जहाँ जहाँ बढी बजेट छ त्यहाँ त्यहाँ चाहिँ तपाईँको यो अधिकार हो है भनेर चाहिँ जनता कहाँ खबर पुर्याउन त्यस्तै कोही सहयोगी भइदियो भने चाहिँ हामी त्यसको तयारी गरिरहेका छौं। अब मानिनु सहयोगी भएन के चुप लाग्ने त? त्यो त हुनै सक्दैन। हामीले जति गर्न सक्छौं त्यसमा हामी गरिरहन्छौं निरन्तर, र त्यसमा प्लस सहयोग पनि भयो भने चाहिँ घर घरमा पुग्ने एउटा माध्यम के हुन सक्छ भन्दा हामीले त्यसलाई अप्नाएका छौं, र यो वर्ष हामी त्यसरी केन्द्रित हुन्छौं, र त्यसमा कतिको चाहिँ रिजल्ट आउँछ त्यसलाई हेरेर फेरि अर्को वर्ष चाहिँ अर्को रणनीति फेरि हामी चाहिँ अप्नाउँछौ। यो किन भनेको भनेर यहाँलाई म स्पष्टीकरण दिन्छु। अघिल्लो वर्ष हामीले के गर्यौं भन्दा सूचना देऊ भन्दै गयौं। सार्वजनिक निकायहरूमा तिम्रो ड्युटी भनेको सूचना दिने हो, तिमीले सूचना जनतालाई देऊ है भन्यौ। एन किन प्रकारले लौ हामी दिन तयार छौं, कसलाई दिने त भनेर हामीलाई नै प्रश्न गर्न थाले। लिने त कोही छैन। अब फेरि लिनेलाई भन्नु पर्यो नि त, तिम्रो यो हक हो, सूचना लेऊ है त भन्न पर्यो नि त। त्यो सूचना चाहिँ अब तिमीले लिन पर्छ भनेर उसलाई हामीले भनिरहेका छौं। एउटा चाहिँ लिने, एउटा दिने, दुइटै तयार हुन पर्छ, र तयार दुइटै भएपछि मात्रै बल्ल यो चाहिँ कार्यान्वयन हुँदो रहेछ भनेर अनुभूत गरेपछि यो वर्ष हामी यसमा केन्द्रित हुन्छौं, र आउने वर्ष चाहिँ यसले कतिको रिजल्ट ल्याउँछ र फेरि हामी अर्को रणनीति अप्नाएर फेरि जनता कहाँ चाहिँ जनतालाई नै सुसूचित बनाउने यो तिम्रो चाहिँ अधिकार हो, यो चाहिँ तिमीले लिनुपर्छ भनेर फेरि जान्छौ।
यो सरकारले अशक्तलाई छुट्याएको बजेट सशक्तलाई पाउँदो रहेछन्, सरकारले पनि आफ्नो रङ्ग ढङ्ग परिवर्तन गर्नुपर्छ भन्ने यहाँको सुझाव?
निश्चय नै, अब सबभन्दा यसमा ठूलो गर्नुपर्ने पनि केही छैन। बजेट छुट्याएको छ, कार्यक्रम छुट्याएको छ, लक्षित वर्ग छुट्याएको छ, कहाँ के गर्ने भन्ने छुट्याएको छ। के गर्न पर्यो त भन्दा खालि अनुगमन गरिदिनु पर्यो। लक्षित वर्गले त्यो चीज पायो कि पाएन भनेर अनुगमन गरिदिएदेखि चाहिँ, र अनुगमन गर्दाखेरि मानिलिउ यहाँबाट मुगुमा अनुगमन गर्दाखेरि त्यो लक्षित वर्गले पायो कि पाएन भनेर हेर्ने संयन्त्रमा कागजी रूपमा पायो भनेर मात्रै विश्वास गर्ने आधार रहेन। उसले पाएको के हो प्रमाण भन्ने पनि हेर्न पर्यो, किन भन्दा अहिलेसम्म त कागजी रूपमा त पक्कै पाएको देखाउँदो हो। त्यसो हुँदा चाहिँ म तपाईँलाई एउटा सानो उदाहरण दिन्छु। मुगुको 16 वर्षको एउटा चाहिने बहिनी मुगु जाँदा अस्ति मैले भेटे, ऊ चाहिँ एसएलसी दिनलाई हिँड्दा हिँड्दै बाटोमा हिँड्दा माथिबाट ढुङ्गा खसेर घुँडामा लागेछ, घुँडाभन्दा तलको भाग चाहिँ काट्न पर्यो। ऊ चाहिँ दलित रहेछ र ऊ चाहिँ मुगुमा जन्मेको, राज्यले उसलाई के सुविधा दिएछ भन्नुहुन्छ भने ऊ मुगुमा जन्मे बापत सुविधा दिएछ, ऊ महिला हो महिला भए बापत सुविधा दिएछ, ऊ दलित हो दलित बापत, र ऊ अब अपाङ्ग भयो अपाङ्ग बापत। उसले चार किसिमका सुविधा पाउनु पर्नेमा मसँगको भेटमा उसले भन्दा एउटा केही नै सुविधा नपाएको, र उसको चाहिँ खुट्टा समयमा उपचार भएको भए काट्न पर्थेन, समयमा उपचार नभएका कारण काट्न पर्यो। भनेपछि चार चारवटा उसको सुविधा गयो कहाँ? के राज्यले यसको खबरदारी गरेको छ? यो त एउटा खालि उदाहरण न हो, यो त मलाई लाग्छ जहाँ पनि यस्ता चाहिँ उदाहरण थुप्रा थुप्रा छन्। त्यसो हुँदा राज्यले चाहिँ यसमा संयन्त्र बनाएरै आफूले बनाएको चिज अब धेरै जनतालाई सेवा सुविधा दिन्छु भनेर कागजी रूपमा योजनाहरू बनाउनुको साटो अहिलेसम्म बनाएका योजनाहरूलाई कार्यान्वयन कसरी भइरहेको छ, लक्षित वर्गमा पुगेको छ कि छैन, समानुपातिक वितरण भएको छ कि छैन भनेर राज्यले चाहिँ अनुगमन गरेर साँच्चीकै त्यो वर्गसम्म पुग्ने हो भने मात्रै हामीले सोचेको लोकतन्त्र दिगो लोकतन्त्र चाहिँ यो सम्भव छ, होइन भने हामी लोकतन्त्रका कुरा गरिरहने र सुदृढ र दिगो लोकतन्त्र चाहिँ प्राप्त हुन्छ जस्तो मलाई लाग्दैन।
अहिले तपाईँले सुन्नुभयो सूचनाको हकका सम्बन्धमा राष्ट्रिय सूचना आयोगकी सदस्य यशोदा तिम्सिनासँग गरिएको कुराकानी। यो कुराकानी हामीले केही समय अगाडि रेकर्ड गरेका हौं।
तपाईं अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको प्रस्तुति कार्यक्रम मानव अधिकार शिक्षा सुनिरहनु भएको छ।
अब हामी प्रस्तुत गर्दैछौ मनोज गजरेलको प्रस्तुति मानव अधिकार नाट्य श्रृंखला धरती आकाश।
धरती हाम्रो घर, आकाश हाम्रो छाना, छाना मुनि बारबारी हामी सबै जना।
भन्दाखेरि त्यही हो, जबसम्म मान्छेले आफ्नो जीवनको संविधान आफै बनाउँदैन तबसम्म झन् बुझ्यो झन् कठिन, बुझ्यो बुझ्न कठिन।
जीवनको संविधान,
जीवनको संविधान,
अनि देशको संविधान त थाहा थियो, यो जीवनको पनि संविधान हुन्छ भन्ने त पहिलो पटक सुन्दैछु।
मैले चाहिँ दोस्रो पटक सुन्दैछु। जीवनको संविधानको बारेमा अस्ति पनि कुरा भएको थियो नि।
कामको कुरा गरौँ न, कहाँ जीवनको संविधान र विधानको कुरा गरी बस्या होला।
ल, जीवनको संविधान भनेको, अनि यो के बेकामको कुरा हो र? देशको संविधान जत्तिकै महत्वपूर्ण हुन्छ जीवनको संविधान।
लु, मैले चाहिँ पहिलो पटक सुनेको है जीवनको संविधान भन्ने कुरा।
होइन, यो विषय बेला नको बेला किन उठिरहेको छ?
विषय किन उठिरहेको छ भन्ने भन्दा पनि पहिलो कुरा जीवनको संविधान भनेको के हो सबैले थाहा पाउनु पर्यो नि, होइन र दाजी?
यो अब हेरी तिमलाई त थाहा छ, तर भन्देऊ काइनरलाई।
जीवनको संविधान भनेको मान्छेले आफ्नो सामाजिक, नैतिक र व्यावहारिक दायरा आफै बुझ्नु पर्छ। स्वतन्त्रताका नाममा अराजकता अपनाउन थालियो भने दाजीले भने यस्तै झन् बुझ्यो झन् कठिन हुन्छ। कुरो यही हो नि त दाजी?
कुरो ठिक हो, तर कुरो अझै परष्ट के पारौँ भने, अहिले त्यो के चलेको छ नि मोबाइलमा कम्प्युटरमा चलाउने के बुक रे नानी,
फेसबुक।
त्यही बुक। यो फेसबुकले मान्छेलाई बेवकुफ बनायो, जसले जसलाई त्यसले उसलाई जे लेखे पनि हुन्छ भन्ने भरम भयो, जे भने पनि मिल्छ भन्ने अराजकता बढ्यो। हेरी त्यही भएर सामाजिक सञ्जाल प्रयोग गर्नेले आफ्नो विधान आफै बनाउनु पर्छ भन्न खोजेको कुरो बुझ्यो कि बुझेन मेरो भाउ?
ए, भनेपछि दाजीले सामाजिक सञ्जालमा पनि सिन्डिकेट लाउने कुरा गर्नुभयो, होइन त?
होइन, पटक्कै होइन। हेरी, सामाजिक सञ्जालमा लागेको अराजकताको सिन्डिकेट तोड्ने चाहिँ कुरा गरे हुन्का?
दाजीलाई कसैले खतरा कमेन्ट गर्यो कि क्या हो?
दाजीको अकाउन्ट नै छैन, कमेन्ट न सेयर नि कसो दाजी?
होइन, छ नि किन छैन, मेरो आफ्नै अकाउन्ट छ। मेरो अकाउन्ट कसैले गाली गर्न, कसैको मानहानि गर्न, बार्गेनिङ गर्न प्रयोग गरेको छैन। सामाजिक सञ्चालन गर्ने कानुनी र नैतिक नियम हुन्छ, त्यही नियम अनुसार म चल्या छु। गर फेरि झन् बुझ झन् कठिन।
त्यसो त सबैजना त्यसरी नै चलेका छन् नि, नचलेका भए त बन्दै भइहाल्थ्यो नि।
कहाँ बन्द हुनु, अहिले पनि फेसबुक खोलेर हेर न, गाली धम्की र अश्लीलता जस्ता कुराहरू सबैभन्दा बढी लाइक र सेयर भएका छन्।
त्यो चाहिँ हो है, त्यही भएर मैले अहिलेसम्म फेसबुक चलाएको छुइनँ।
गल्ती हो भाउ, मेरो जुवाले नचलाएर गल्ती गरेर झैँ मानिछु मैले। हेरी, भागेर होइन बाबु, जागेर जिम्मेवार बन्नु पर्छ, जागेर मान्छेलाई जिम्मेवार बनाउन सक्नु पर्छ।
मैले नबुझेको एउटा कुरा क्या दाजी?
तैले एउटा मात्र कुरा होइन, धेरै कुरा बुझेकी छैन।
फेरि झगडा नरख, तिमीले नबुझेको कुरो के हो परष्ट भन।
सोसल नेटवर्क चलाउने मान्छेको आफ्नो नैतिक नियम भन्दा पनि कानुन नै बनाउनु पर्छ, किनकि मान्छे सञ्जालमा एकदमै अराजक भइसक्यो।
12 वर्ष रामायण पढायो, लास्टमा स्वा भने यस्तो के कुरा गरे होला यो आकृतिले?
किन, वाइ?
साइबर कानुन त उहिले बनेको छ नि, के को बनाउनु पर्यो? बनाएको कानून पालना गर्नु पर्यो चाहिँ भन्न।
कानून मात्रै बलियो भएर यो सोसल नेटवर्कमा शान्ति आउँछ भन्ने चाहिँ मलाई लाग्दैन है।
मलाई पनि लाग्दैन। कानून मात्रै भएर हुने भए सोसल मिडियाका कारण दिनदिनै हत्या, हिंसा, अपहरण, गाली, बेइज्जती जस्ता कुरा दैनिक रूपमा भइरहेका छन्। कसो दाजी?
एकदमै ठिक भाउ। त्यसैले हेरी सामाजिक सञ्जाल प्रयोगकर्ताले सबभन्दा पहिले आफ्नो दायरामा बस्नु पर्यो, नैतिक बन्नु पर्यो, जिम्मेवार हुनु पर्यो, हेरी आत्म अनुशासनमा रहनु पर्यो। किनभने स्वतन्त्रता भनेको अराजकता होइन भन्ने कुरो बुझ्नु पर्यो। गर अब यस्तो कुरो नबुझेर असामाजिक हुनेलाई चाहिँ फेरि साइबर कानुनले कराब झ्याप, नत्र फेरि झन बुझ्यो झन कठिन, बुझ्यो बुझ्न कठिन।
अहिले तपाईँले सुन्नुभयो मानव अधिकार नाट्य श्रृंखला धरती आकाश।
तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको प्रस्तुति कार्यक्रम मानव अधिकार शिक्षा सुनिरहनु भएको छ।
अब हामी प्रस्तुत गर्दैछौ मानव अधिकार सामान्य ज्ञान। मानव अधिकार शिक्षा रेडियो कार्यक्रममा सामेल मानव अधिकार सामान्य ज्ञान प्रश्नोत्तर प्रतियोगिता हो। यो कार्यक्रममा सोधिएका प्रश्नको सही जवाफ दिने श्रोता मध्ये एकजनालाई गोला प्रथाबाट हरेक महिना पुरस्कार प्रदान गरिनेछ। त्यसैले आउनुहोस्, प्रतियोगितामा सामेल हुनुहोस् र पुरस्कार लैजानुहोस्। प्रतियोगितामा सहभागी हुने श्रोताले उत्तर पठाउँदा आफ्नो नाम र ठेगाना स्पष्ट लेखेर मात्रै पठाउनुहोला। पत्र व्यवहार गर्दा सम्पर्क हुने फोन नम्बर लेख्न पनि नबिर्सनुहोला। फोन सम्पर्क नभएका श्रोताको हातमा पुरस्कार ढिलो प्राप्त हुन सक्छ। कतै तपाईँको पुरस्कार आउन पनि ढिलो भएको त छैन? यदि त्यस्तो भएको छ भने हामीलाई सम्पर्क गर्नुहोला। यो कार्यक्रममा पत्राचार गर्ने अधिकांश श्रोताले कार्यक्रम नियमित सुन्ने जानकारी दिनुभएको छ। कार्यक्रम नियमित सुन्ने श्रोतालाई धेरै धेरै धन्यवाद। सामान्य ज्ञान प्रतियोगितामा सामेल हुने नियमित श्रोतालाई कार्यक्रमका बारेमा सुझाव पठाउन पनि अनुरोध छ। अब यो महिनाको प्रश्न। एक ठाउँको अन्याय सबै ठाउँको न्यायलाई धम्की हो, यो कसको भनाई हो? प्रश्न फेरि एकपटक। एक ठाउँको अन्याय सबै ठाउँको न्यायलाई धम्की हो, यो कसको भनाई हो? यो प्रश्नको सही जवाफ असार 28 गतेसम्म इन्सेकको ठेगानामा आइसक्नु पर्नेछ। तपाईँको सुविधाका लागि पत्राचार गर्न पोस्ट बक्स नम्बर 2726 काठमाडौँ, इमेल गर्न radio.insek@gmail.com वा 01-521-8770 फोन गर्न पनि सक्नुहुन्छ। त्यसै गरी www.facebook.com/insekradio फेसबुक पेज लाइक गरी रेडियो कार्यक्रमको गतिविधि थाहा पाउन तथा सामान्य ज्ञानको उत्तर लेख्न सक्नुहुन्छ। निर्धारित समयभन्दा ढिलो गरी प्राप्त पत्रहरू हामी कार्यक्रममा समावेश गर्ने छैनौ। प्रश्नको जवाब पठाउँदा सम्पर्क नम्बर लेख्न भने नबिर्सनुहोला। असार महिनाका विजेता हामी असार महिनाको 31 गते प्रसारण गर्ने कार्यक्रममा प्रसारण गर्नेछौ। तपाईँ www.facebook.com/insekradio लाइक गरी विस्तृत जानकारी प्राप्त गर्न तथा मानवाधिकार शिक्षा रेडियो कार्यक्रमका बारेमा प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। तपाईँ यसै पेज मार्फत पनि मानवाधिकार सामान्य ज्ञान प्रश्नोत्तर प्रतियोगितामा सहभागी बन्न सक्नुहुन्छ। जानकारीका लागि फेरि एकपटक मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको फेसबुक पेज www.facebook.com/insekradio लाइक गर्नुहोस् र कार्यक्रममा नियमित सहभागी बन्नुहोस्। उत्तर टिपाउनका लागि 01-521-8770 फोन गर्न पनि सक्नुहुन्छ। हवस् त, यसका साथसाथै मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट आगामी सातासम्मका लागि विशालजित पालिखेका साथसाथै म रमेश प्रसाद तिमल सिन्हा पनि विदा माग्छु। नमस्कार।